नमस्कार। गाउँघरको रेडियो ठाउँ ठाउँको आवाज, तपाईँ हाम्रो समुदायको आवाज, ग्रामीण सामुदायिक रेडियो श्रीनगर एफएम 102 मेगाहर्ज मार्फत प्रसारण हुने साप्ताहिक रेडियो कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिविधिमा प्राविधिक मित्र मोतीलाल महतारा सहित कार्यक्रम प्रस्तोता म युवराज भण्डारीको हार्दिक स्वागत छ। यो कार्यक्रमलाई स्वास्थ्यका लागि सक्षम प्रणाली तथा अदाञ्चुली स्वास्थ्य शाखाको समन्वयमा र ग्रामीण सामुदायिक रेडियो श्रीनगर एफएम 102 मेगाहर्जले उत्पादन गरी प्रसारण गर्ने रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार राति 8 बजेदेखि 8:30 बजेसम्म र सोमबार बिहान बिबिसी पछि 7:30 बजेदेखि 8 बजेसम्म तपाईँ ग्रामीण सामुदायिक रेडियो श्रीनगर एफएम 102 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। आजको गतिविधिमा हामीले कोरोना नियन्त्रणको बारेमा हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको अदाञ्चुली गाउँपालिकामा के कस्ता कार्यक्रमहरू भए, कोरोना रोकथामको लागि पूर्व सचेतनाका बारेमा, समस्या र समाधानको उपाय के छन् भन्ने बारेमा आजको कार्यक्रममा प्रसारण गर्नेछौ।
नेपालका विभिन्न सहरहरूबाट आएकोलाई 14 दिनसम्म राख्ने, इन्डियाबाट आएका अदाञ्चुलीका नागरिकहरूलाई 21 दिनसम्म राख्ने।
कोरोनाका कारण चाहिँ लकडाउन भएपछि विद्यालय क्वारेन्टाइन कक्षा भने विद्यार्थीको पढाइमा चाहिँ असर पर्यो, त्यो असरलाई हटाउने आगामी योजना के छ?
अघिल्लो पटक 14 मात्रै क्वारेन्टाइन थियो भने अहिले हामीसँग 21 क्वारेन्टाइन छ।
श्रोता, आजको गतिविधिमा हामीले कोरोना नियन्त्रणको बारेमा हुम्ला तथा जिल्लाको तल्लो क्षेत्रमा रहेको अदाञ्चुली गाउँपालिकामा के कस्ता गतिविधिहरू रहेका छन् त यसै प्रसङ्गमा गाउँपालिका अध्यक्ष दल फडेरा र स्वास्थ्य संयोजक हंस महतारासँग छोटो कुराकानी गरिरहेका छौँ। अब सिधै लागौँ कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिविधितर्फ। यो कार्यक्रम प्रत्येक आइतबारमा प्रसारित रेडियो कार्यक्रम हो। फरक फरक गाउँपालिकामा एक महिनापछि पुनः गतिविधिको रेडियो सुनिने गाउँपालिका प्रसारण गरिरहेका छौँ। अगाडिका कार्यक्रममा हामीले शिक्षा, स्वास्थ्य, कृषिका साथै विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका गतिविधि र स्थानीय भाषामा नाटक तयार पारेर सुनाउने गरेका थियौँ। यति बेला लकडाउन पनि खुकुलो बनिरहेको छ, संक्रमित संख्या पनि दिन प्रतिदिन बढिरहेका छन्। यसै बीचमा विभिन्न गाउँपालिकाले देशका विभिन्न तराई क्षेत्रमा रहेका तथा छिमेकी देश भारतबाट पनि उद्धार गरेर आफ्ना नागरिकहरूलाई भित्र्याइरहेका छन्। उद्धार गर्नेमा अदाञ्चुली गाउँपालिका पनि पर्दछ। उद्धार गर्नु मात्र ठुलो कुरा होइन, उद्धार गरिएका उनीहरूले मापदण्ड अनुसारको क्वारेन्टाइनमा बस्न पाए पाएनन्, चेक जाँचको अवस्था के भयो र लकडाउनका कारण विद्यार्थीहरू पढाइको असरका साथै मातृ शिशु र पोषणको बारेमा गाउँपालिकाका अध्यक्ष दल फडेरासँग कुराकानी गरिरहेका छौँ। अब जडौँ गतिविधिमा।
कार्यक्रम गतिविधिमा स्वागत छ यहाँलाई।
धन्यवाद।
हामी कोरोनाको विषयमै कुराकानी गर्छौँ। कोरोनाको नियन्त्रण सम्बन्धीको गतिविधि तत्कालको के रहेको छ?
कोरोना भाइरस COVID-19 यो अदाञ्चुलीमा मात्रै नभएर विश्वव्यापी ढङ्गले एकदमै फैलिरहेको अवस्था हो। यसलाई नियन्त्रण गर्नको लागि, रोकथाम गर्नको लागि हामीले विभिन्न सचेतनाहरू अपनाउनु पर्ने कुराहरू हामीले कार्यपालिकाको बैठकबाट त्यो निर्णय गरे अनुरूप हामीले विशेष गरी नेपालका विभिन्न सहरहरूबाट, भारतबाट आएका मान्छेहरूलाई हामीले क्वारेन्टाइनको व्यवस्थापन गरेर नेपालका विभिन्न सहरहरूबाट आएकोलाई 14 दिनसम्म राख्ने, इन्डियाबाट आएका अदाञ्चुलीका नागरिकहरूलाई 21 दिनसम्म राख्ने, तिनीहरूलाई पछि आरटिटी PCR माध्यमबाट चेक जाँच गरेर रिपोर्ट नेगेटिभ आयो भने अनि घर परिवारसँग
क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापनको बारेमा चाहिँ छोटो कुरा गर्दै गर्दा यिनी चाहिँ के हुन् जस्तो लाग्छ? क्वारेन्टाइन आइसोलेसन अनि चाहिँ केका लागि व्यवस्थापन बसे के अवस्था के छ?
क्वारेन्टाइन भन्नाले अब हामीले क्वारेन्टाइनको लागि विशेष गरी बाहिरबाट आउने मान्छेहरूको लागि विद्यालयहरू, स्वास्थ्य बाल विकास केन्द्रहरूलाई नै हामीले म्यानेज गऱ्यौँ। छुट्टै खालको अब क्वारेन्टाइनको तयारी छुट्टै ढङ्गले विद्यालयका भवनहरूभन्दा बाहिर हामीले गर्न सकेनौँ।
दुई दुई पटक उद्धार गरेर पनि ल्याउनु भएको छ, उनीहरू सबै क्वारेन्टाइनमा नियमअनुसार बसेका छन् कि छैनन्? गाउँपालिकाको तथ्याङ्क के छ?
अब सुरुको फेजमा हामीले उद्धार गरी नल्याएका नागरिकहरू अनि अदाञ्चुली गाउँपालिकाको सम्पर्कमा नरहेर, सम्पर्क नगरी सङ्घीय सरकार या प्रदेश सरकार कसले ल्याएको हो त्यो हाम्रो सम्पर्कमा नरहेर आएका नागरिकहरूको सन्दर्भमा केही समस्याहरू सुरु सुरुमा देखा परे, हामीलाई म्यानेज गर्नलाई वार्ड लेभलमा, वार्डमा अनि क्वारेन्टाइनहरूभित्र पनि केही समस्याहरू देखा परे। मदिरा सेवनहरू गर्ने, बाहिरभित्र गरिराख्ने अनि समुदायमा त्यतिकै अब जहाँ जहाँ मन पर्यो त्यसरी जाने अवस्थाहरू सिर्जना भए, ती अलिकति समुदायको लागि पनि ठिक थिएनन्। र हामीलाई पनि म्यानेज गर्नलाई अलि हम्बे हम्बे
भयो। गाउँपालिकालाई जानकारी नै नभएर प्रदेश सङ्घले कसैलाई थाहै भएन।
मैले प्रष्ट पटक पटक भने हाम्रा नागरिक हुन् हाम्रो पनि जिम्मेवारी हो हाम्रो पनि दायित्व हो हामीले म्यानेज गर्नुपर्छ। हामीसँग जे शोधन साधन स्रोत छ त्यसमा रहेर हामीले म्यानेज गर्न खोजिरहेका थियौँ। सुरुको फेजमा आउने मान्छेहरूले सम्पर्कै गरेनन्।
अब उद्धार गरेर पठाउँदैछ भन्नेमा हो कि गाउँपालिकाले दलीय सर्वपक्षीय भनेर चाहिँ बैठकले निर्णय नै गरेका थियो।
त्यो कस्तो भयो भन्दाखेरि त्यो तलबाट प्रदेश सरकारले मान्छेहरू पठाउँदैछन् भन्ने तयारीको लागि गरिएको थिएन। हामीले जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालयबाट बेग्ला बेग्लै पत्रहरू आएको थियो COVID-19 रोकथामको निम्ति नियन्त्रणको लागि अगाडि नै तयारी अवस्था पूर्व तयारी अवस्थामा हामी रहनुपर्छ के गर्ने सम्भावित ठाउँहरूमा हामी क्वारेन्टाइन कस्तो ठाउँहरूलाई गर्न सक्छौँ भनेर कार्यपालिकाको बैठकले छलफल चलाउनुपर्छ। राजनीतिक दलहरूसँग पत्रकारसँग बुद्धिजीवीहरूसँग सबैसँग छलफल गरेर एक खालको निर्णयमा पुग्नुपर्छ पूर्व तयारी अवस्थामा बस्नुपर्छ भन्ने सिडी अफिसको विशेष गरी जिल्ला प्रशासन कार्यालयको चिठीको उसमा पत्रको कुरा त अब COVID-19 लागि पूर्व तयारी रहनुपर्छ भनेर मुख्यमन्त्री कार्यालयबाट एउटा पत्र हामीलाई प्राप्त भएको थियो त्यति बेलासम्म पत्र भएको थियो। तर प्रदेश सरकारले गरेको उद्धारको कुरा मैले यो यथार्थ ढङ्गले भनेको छु। हाम्रो जे छन् दुईवटा आइटीहरू हाम्रो दुईवटा आइटी निरन्तर कन्ट्याक्टमै बस्छ डे टु डे के भइरहेछ के मेलहरू के पत्रहरू छन् कि छैन भने हामी जानकारी लिइराख्छौँ। तर अब कुनै पनि अगाडि फर्स्ट फेजमा आएका नागरिकहरूको बारेमा हामीलाई कुनै पनि आधिकारिक पत्र आएको छैन। त्यसले गर्दा हामीले मिटिङको बस्यौँ पूर्व तयारीको अवस्था त रह्यो होइन अनि राजनीतिक दलहरूले पनि एउटा सुझाव दिनुभएको थियो होइन गाउँपालिकाले क्वारेन्टाइनको म्यानेज गरोस् खाने बस्ने अभिभावकले गर्नुपर्छ लुगालत्ता पनि गर्छौँ अब यहाँको यहाँ बजार नजिक छैन त्यो तयारीको लागि गर्छौँ भन्ने थियो। तर त्यो हुन सकेन पछि अनि अदाञ्चली गाउँपालिकाले नै आफै म्यानेज गर्यो। अब पछि हामीले अब यो अब हामीले नै गर्नुपर्छ हाम्रा नागरिकहरू जहाँ जहाँ छन् हाम्रो सम्पर्कमा आएका नागरिकहरू सबैलाई हामीले गर्नुपर्छ भनेर हामीले काठमाडौँबाट हामीले ल्यायौँ। काठमाडौँबाट अब जताततै बन्द हुँदाखेरि हामीले बिच बाटोमा खाना बस्नको लागि अलिकति समस्या हुन्छ भनेर काठमाडौँबाटै प्रति बस कति ड्राई फ्रुटहरूको म्यानेज गर्ने कुकिजहरू चाउचाउहरू चिउराहरू पानीहरू मिनरल वाटरहरू टेन्टेटिभ कति लाग्छ हामीलाई त्यसको म्यानेज गरिकन हामीले काठमाडौँदेखि ओदानचोलीसम्म हामीले हाम्रा नागरिकलाई ल्याएका छौँ र उनीहरू अहिले हामीले जो गाउँपालिकाले नै उद्धार गरेका नागरिकहरूको त्यस्तो असन्तुष्टि छैन। जे जस्तो
उद्धार नगरे गरेन भने गरे भनेपछि व्यवस्थापन राम्रो भएन भन्ने होइन खासै मापदण्ड अनुसार चाहिँ नभएर साँच्चीकै हो कि अर्थात् उनीहरूले चाहिँ मनपर ढङ्गले चाहिँ घरमा पनि जाने घरमा पनि सेवा सुविधा डोटी राख्ने फेरि चाहिँ यता पनि चाहिँ आरोप लगाउने यो चाहिँ कुरा के हो के भइरहेको
छ? अब यस्तो छ अब कस्तो के छ भन्दाखेरि अब हामीले हाम्रो साधन स्रोत जे छ त्यो म्यानेज गर्ने हो। अहिले हामीसँग कोभिडका लक्षणहरू नदेखियोस् होइन हामी समयमा चेक जाँच गरौँ भनेर आरटी चेकहरू गराएका छौँ। एकपटक हामीले पिसिआर चेकअप गरेर पनि त्यसको रिपोर्टहरू आरटी रिपोर्ट पिसिआर रिपोर्टहरू सबै नेगेटिभ आइसकेका छ। फेरि पनि अब प्रदेश सरकार सङ्घ सरकारको प्रतीक्षामा बस्दा बस्दा हाम्रा इन्डियाबाट आउने मान्छेको सङ्ख्या धेरै वृद्धि हुने चेक जान नभइकन घर जानुपर्ने 21 दिन पुरा गरेर अनि विभिन्न सर्भरबाट आएका मान्छेहरूको पनि 14 दिन पुरा गरेर चेक जान नभई जानुपर्ने अवस्था भएको हुनाले हामीले भर्खरै 300 पिसिआर होइन अनि 500 आरडिटीहरू ल्याएर आएका छौँ। हामी सम्भवतः
चरणमा उद्धार गरी ल्याएकाहरूले पिसिआर चेक नै गरेर
पिसिआर चेक गर्ने पिसिआर चेक बाहेकका मान्छेलाई पनि सबैलाई आरडिटीसम्म पनि गर्ने त्यो रिपोर्ट फेरि पिसिआरको रिपोर्ट हामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त्यही दिनमै पठाउनु पर्नेछ। हामीले सम्भवतः पर्सि हामीले पिसिआर चेक गर्ने योजना बनाइरहेका छौँ। भर्खर अहिले यो मैले इन्टरभ्यू दिनुभन्दा पूर्व म स्वास्थ्यकर्मी साथीहरूसँग होइन डक्टर साहबसँग अनि एचए अब सबै स्वास्थ्यकर्मी साथीहरूसँग छलफल गरेर म भर्खर निस्केको हो। पर्सि हामी गर्ने पिसिआर गरेका मान्छेहरूलाई आरडिटी गर्नु परेन त्यो बाहेकका पिसिआर बाट अझै बाँकी रहेका साथीहरूलाई सबैले आरडिटी गर्ने हामीले योजना बनाएका छौँ।
अनि खानेकुराको व्यवस्थापनमा हामीले के गर्यौँ कस्तो के उपलब्ध गरायौँ?
यो क्वारेन्टाइनभित्र बसेका मान्छेहरूलाई हामीले यहाँ हाम्रो आफ्नो साधन स्रोतले भ्याएसम्म चिउरा चाउचाउ बिस्कुट अनि अब त्यहाँ बिहान बेलुकाको नुन तेल न्यूनतम कुरा साबुनहरू यदि हामीले म्यानेज गरेका छौँ. अब यहाँ समस्या के छ भन्दाखेरि हामी अझै पनि हाम्रो साधन स्वरूपले भएसम्म ओइल म्यानेज गर्न खोज्ने हो, तर अब यहाँ कस्तो छ भन्दाखेरि यो लकडाउनको मन्दीले गर्दाखेरि हामी सानो बजार छ, सानो बजारमा हामीले खोजेको चिज पनि पाइरहेका छैनौँ. अब सङ्ख्यात्मक हिसाबले सुरुको फेजमा मान्छेहरू 100-150 सुरुकै फेजमा आए, फेरि 260 एक सेकेन्ड फेजमा आए, फेरि 80 पनि 114 आए, अनि त्यो बाहेक अनि भारतबाट इन्डियाबाट पनि मान्छेहरू उत्तिकै आएका छन्. त्यसले गर्दाखेरि केही समस्याहरू छन्, अब त्यो एकदमै सबै चिजहरू फालाफाल छैन, तर अब त्योभन्दा पनि हामीले खानेकुरा हाम्रो ठाउँमा हाम्रो बस्तीमा जे चिजहरू पाएको छ हामीले उपलब्ध गराएका छौँ. त्यो बाहेकका हाम्रो चासो हाम्रो चिन्ता भनेको स्वास्थ्य परीक्षणको कुरा हो. तिनीहरू इन्डियाबाट आएका छन्, विभिन्न सहरबाट आएका छन्.
इन्डियाबाट आएकै चारजनाले अहिलेसम्म ओडाली गाउँपालिकाले स्वास्थ्य चौकी पनि आफूसँग चाहिँ कुनै पनि औषधि गर्न नआएको भनेर चाहिँ टेलिफोन मार्फत पनि आएको थियो. पखला परियो, यता चाहिँ एक कट्टा चामल मात्र राखेको छ, त्यही पनि चाहिँ बिग्रिएको चामल भन्ने छ.
दुईको प्रसङ्ग हुनसक्छ, मलाई पनि त्यो सूचना आएको छ. दुई ठाउँबाट हामीले सबै क्वारेन्टाइनमाहरू दियौँ, चामलहरू खानेकुराहरू दिइरहँदा दुई ठाउँमा वडा नम्बर 4 पनि त्यस्तो कुराहरू आएको छ. चामल यो त खाद्यको कुरा हो, खाद्य संस्थानको कुरा हो, त्यो ठेकदारसँग जोडिने कुरा हो. चामल अब उसको लापरवाहीले बिग्रेको चामल बोराभित्र सिल प्याकिङ बोराभित्र त चामल कोहीको देख्दैनौँ हामीले. अहिलेसम्म जे जति चामल ल्यायौँ राम्रो थियो. दुई ठाउँमा दुईको कुरा होला, दुईको मसँग आएको छैन, दुई तिन ठाउँमा आयो भन्ने कुरा सुने मलाई. चार नम्बर वडाबाट पनि चामलहरू खोल्दाखेरि चामल अलिक बिग्रेको आयो भन्ने कुरा भयो. हामीले त्यो चामललाई हामीले
अनि
मैले साथीहरूले अरू ठाउँमा पनि आयो भन्ने मलाई सूचना आएको छ. ठ्याक्कै कुन ग्रुपमा आयो, क्वारेन्टाइन त होम क्वारेन्टाइन छ, विद्यालयहरू क्वारेन्टाइन छन्, इन्डियाको मान्छेहरू राखेको क्वारेन्टाइनहरू छ, धेरै छन् त. कुन ठाउँमा हो भनेर मलाई ठ्याक्कै आएको छैन, तर हामीले चामलहरू चेन्ज गर्ने त्यो बिग्रेको चामल स्टप गरेर अरू नयाँ चामल खोलेर दिनुपर्छ भन्ने ढङ्गले हामीले कुरा गरेका छौँ. अब न्यूनतम हामीले गरेका छौँ. बेसी हाम्रो चिन्ता चासो भनेको चेक जाँचको हो, स्वास्थ्य परीक्षणको हो, औषधिहरूको अभाव हुन नदिने होइन. औषधि अब यो लकडाउन छ, जताततै बन्द छ, पिसिआर खोज्नलाई पनि हामी जानलाई नपाइरहेको अवस्था थियो. हामीले सँगसँगै हाम्रा नागरिक पनि उद्धार गऱ्यौँ, सँगसँगै पिसिआर र आरडिटी पनि हामीले ल्याएर आएका छौँ. पर्सि बाँकी भएकोलाई हामी चेक जाँच गर्छौँ.
त्यही त नि, राम्रो होस् भनेर चाहिँ राम्रो गर्दा गर्दै पनि हामी चाहिँ राम्रो हुँदाहुँदै पनि केही कुरामा चाहिँ चुकिरहेको हुन्छौँ. त्यसमा वास्तवमा नचुक्नको लागि यस्तो कठिनाइ बाटो चाहिँ टाढा रहने चाहिँ उपायहरू हामीले के अप्नाएर
अब कस्तो छ भन्दाखेरि COVID-19 कोरोना भाइरसको विरुद्धमा अहिले कसैले आग्रह पूर्वाग्रह ढङ्गले त्यसको टिका टिप्पणी गर्नु जरुरी छैन जस्तो लाग्छ. पहिले हामी सबै बाँच्ने हो र अनि समुदायमा टोल बस्तीमा भएका सबै नागरिकलाई सुरक्षा दिने बचाउने काम हो हामी सबैको. जो जाँच्छौँ सबैले हामी सेफ रहनुपर्छ जस्तो लाग्छ होइन. तर अब काम गरिरहँदा केही गरिरहँदा केही ठाउँबाट अलिक पूर्वाग्रह आग्रह पूर्वाग्रहको हिसाबले टिका टिप्पणी उठेका छन्. मैले त्यसको पनि को के लेखेँ, मिडियामा के लेखेँ, अरू कसको भनाइ के आयो मैले सुनिरहेको छु. यो त्यो समय होइन होइन. हाम्रो उदाञ्चली गाउँपालिकाभित्र COVID-19 कोरोना भाइरसको सङ्क्रमित कोही पनि नहोस् त्यो कुरासँग, त्यो सचेतना अपनाउने कुरासँग हामी सबै चिन्तित हुनुपर्छ.
अर्को कुरा, कोरोनाका कारण चाहिँ लकडाउन भएपछि विद्यालय क्वारेन्टाइन कक्षा भने विद्यार्थीको पढाइमा चाहिँ असर पर्यो, त्यो असरलाई हटाउने आगामी योजना के छ?
अब यो विद्यालय बन्द छन्, विद्यालयको साँच्चैकै पढाइहरू ऊ भयो. एससीलाई पनि अब आफ्नै विद्यालयबाट त्यसको ग्रेडिङ स्टुडेन्टको के छ अवस्था, पढाइ कस्तो छ, त्यो आफ्नो अध्ययन विभिन्न टर्ममा लगेको रिजल्टको आधारमा त्यसरी गर्ने भन्ने कुरा आएको छ. 11 पनि त्यसरी आएको छ. विद्यालयहरू ठप्प छन्, अहिलेसम्म पढाइ ऊ भएको छ, त्यसले त शैक्षिक गुणस्तर.
अब लकडाउन खुकुलो पारेपछि त अब विद्यालय सञ्चालन गर्ने भनिरहेको छ, हामीले के गर्छौँ?
त्यो भयो भने त हामीले अब त्यसलाई अब कन्टिन्यू गर्ने कुरामा हामी पनि लाग्छौँ. त्यो छ, त्यो अनलाइन शिक्षा पनि सुरु भएको मैले पनि सुनेको छु, मलाई पनि सूचना आएको छ. तर अब यता अदाञ्चलीको सन्दर्भमा घरि होला घरि नहोला, नेटको अवस्था यस्तै छ होइन. हाम्रोमा पावर पनि छैन, हामी सोलरको भरमा हामी ऊ गरिरहेका छौँ. त्यसलाई त्यो व्यवस्थित गर्न सकिँदैन जस्तो लाग्छ मलाई होइन. अब त्यो पर्याप्त हुन सक्दैन जस्तो लाग्छ. अब अलिक खुकुलो पार्ने माथि पनि सङ्घीय सरकारले खुकुलो पार्ने निर्णय जो गरेको छ त्यसले गर्दाखेरि हामी अब सङ्कटबिन मान्छेहरू बाहिरबाट मान्छे आउने मान्छेहरूलाई व्यवस्थापनमा हामी अलिकति चनाखो हुनुपर्छ। पहिले नै मान्छे आउनु पूर्व नै हाम्रो तयारी पूर्ण तयारी हुनुपर्छ। त्यसले गर्दाखेरि अब विद्यालयहरू सुचारु गर्ने अब बाहिरको मान्छेलाई व्यवस्थापन राम्रोसँग गर्ने सँगसँगै विद्यालय खोल्यो भने पनि अब त्यसमा अब अहिलेसम्म त लस त भए नै त्यो अवश्य पनि घाटा भएको छ। विद्यालयहरूको पठन पाठन विद्यार्थी भाइ बहिनीहरू पढ्न पाएका छैनन् त्यो एकदमै त्यो निरन्तर पढिरहेको अवस्थामा अहिले अब केही समय त ग्याप भयो नै त्यो त्यसले गर्दाखेरि समस्या त छ। तर अब स्कुलहरू फेरि ओपन भए खुल्यो भने बिस्तारै त्यसले अनि अब सुचारू गर्छ होला।
अनि शिक्षापछि अब छोटो स्वास्थ्यको पनि छोटो कुरा गरिहालौँ। पात्री र शिशुको चाहिँ स्वास्थ्यको कुरामा चाहिँ ध्यान दिनुभएको छ कि छैन, जस्तो चाहिँ नियमित खोप भयो, स्वास्थ्य पोषण आधारभूत सेवा निरन्तर छन् कि छैनन् चाहिँ के भयो?
हामीले अब स्वास्थ्यको कुराहरूमा हामी स्वास्थ्यको कुरा पहिलेको भन्दा हामी अहिले पनि यो कोरोना भाइरसको कारणले पनि होला, सँगसँगै हाम्रो उसमा त्यो अरू सेवा दिने सेवाभन्दा पनि हामीले रात्रि सेवा पनि हामीले दिएका थियौँ, इमर्जेन्सी सेवा पनि दिएका थियौँ। अहिले अब त्यो चाप अलिकति घटेको छ। अब हिजोको परिस्थिति सेवा मातृ सेवा यस्तो उसको लागि पनि पहिलेभन्दा अलिकति इम्प्रुभ भएको मैले देखेको छु होइन। त्यसलाई अब एकैचोटि सबै कुराहरू सम्भव छैन होइन, स्टेप बाई स्टेप सुधार उन्मुख हुने कुरा हो। अहिले पहिलेको अवस्थामा अहिले अलिकति इम्प्रुभ भएको छ, अझै पनि हामी त्यसलाई म्यानेज गर्दै जाने कुरामा लागिरहेका छौँ।
अब हामी कुराकानीको अन्त्यतिर पनि चाहिँ आइसकेका छौँ, रेडियो सुनेर बस्नुहुने चाहिँ श्रोतालाई चाहिँ के भन्न चाहनुहुन्छ अन्त?
अब मैले रेडियो सुनेर बस्नुहुने आदरणीय औदानचुली गाउँपालिका त्यो बाहेकका विभिन्न गाउँपालिकाका आदरणीय बुवा आमा तथा दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि अहिले COVID-19 कोरोना भाइरसको जो सङ्क्रमण विश्वव्यापी ढङ्गले फैलिएको छ, हामी आफ्नो आफ्नो टोल बस्तीमा जहाँ छौँ जे गरिरहेका छौँ सचेतना अपनाउनुपर्छ। अब बाहिरबाट आउने मान्छेसँग पनि को मान्छे हुन् कसरी मान्छे भित्रिए त्यसको बारेमा पनि थाहा नपाइकन एकैचोटि त्यहाँ गएर टाँसिने अनि ख्याल नगर्ने अलिक अटेर गर्ने खालका कुराहरू मैले देखेको छु ओदानचुली गाउँपालिकामा। तर अब उनीहरू निश्चित हामीलाई सूचना प्राप्त भएका मान्छेलाई हामीले 14 दिन इन्डियाबाट आएकोलाई 21 दिन क्वारेन्टाइनमा राखेकै छौँ। स्वास्थ्य परीक्षण गराएर उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि फेरि घरको सम्पर्कमा घर परिवारमा जिम्मा दिने काम गरेका छौँ। तै पनि त्यो बाहेकका पनि मान्छेहरू कोही पनि अपरिचित मान्छेहरूसँग सँगै बस्ने विशेष गरी धुम्रपानहरू मद्यपानहरू सँगसँगै गर्ने यसले गर्दा पनि होइन श्वासले नै रोग सर्छ भन्ने कुरा छ। त्योसँग गाउँटोलमा अझै पनि अलिकति सचेतना नभएको देखिन्छ। जो आउँदा पनि जहाँ आउँदा पनि नयाँ मान्छे आउँदा पनि हामीले सचेत नहुने निश्चित दूरी कायम नगर्ने यी खालका समस्या पनि छन्। हामी सचेतना अपनाउनुपर्छ, हामी सचेत हुनुपर्छ, हामी बाँच्नुपर्छ, समुदायमा रहेका सबै जनता सबै नागरिकलाई बचाउनुपर्छ। त्यसमा सबैले ध्यान दिनुपर्छ, सबैको दायित्व हो, सबैको जिम्मेवारी हो, सबै सचेत रहनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु।
समयको बावजुद पनि हामीले समय दिनुभयो, धेरै धेरै धन्यवाद।
यो अब COVID-19 लगायत अब अदानचुलीकाहरू स्वास्थ्य लगायतका अरू कुराहरू लिने जुन जिज्ञासा गरेर रेडियो श्रीनगरलाई म पनि धन्यवाद दिन चाहन्छु।
आजकै गतिविधिमा उपाध्यक्ष सौमती राहुल ऐडीसँग न्यायिक समितिको काम कारवाही र उपाध्यक्षबाट अनुगमन हुने भएकाले विकास निर्माणको पनि अहिलेसम्मको अवस्था र न्यायिकै निर्देशनबाट यति बेला ओडाले मेलमिलाप समिति धमाधम गठन गरिरहेका मात्र छैनन्, गठन सम्पन्न पश्चात छनौट भएका उनीहरूलाई आजैबाट प्रशिक्षण समय सुरु गरिएको छ। मेलमिलाप समिति ओडामा गठन केका लागि गठन प्रक्रियामा पनि क्राइटेरिया छ या छैन, या त ओडाले जोसुकै पनि छनौट गर्ने अधिकार हुन्छ कि हुँदैन, यसमा क्राइटेरियाबाट छनौट भएका छन् कि छैनन्, अब उनीहरूले के काम गर्नेछन् भन्ने प्रसङ्गमा कुराकानी गर्ने तयारी गरिरहेका थियौँ। र पटक पटकको अनुरोधपछि समय नै नदिएपछि विस्तृत जानकारी आउन सकेन, यसैमाथि दलितहरूको विभेद गरेको भनेर भेला गोष्ठी पनि चलिरहेका छन् भने लकडाउनमा महिला हिंसाका गतिविधि पनि थन्किरहेका छन्। उहाँको समय नमिलेपछि स्वास्थ्य संयोजक हंस महतारासँग स्वास्थ्यको गतिविधि समेटेका छौँ। दुई पटकको उद्धारमा स्वास्थ्य कसरी सञ्चालनमा रहेको छ र व्यवस्थापन तथा सुत्केरी भत्ताका साथै स्वास्थ्यमा करिब 1 करोड बजेटको खर्च गर्ने सूत्रको बारेमा छोटो कुराकानी गरेका छौँ। अब जडौँ गतिविधितर्फ।
कार्यक्रम गतिविधिमा स्वागत छ यहाँलाई।
धन्यवाद।
तपाईँ शाखा प्रमुख, अनि चाहिँ यहाँको तत्कालको गतिविधि भइरहेको छ।
हामीले अहिले COVID-19 एउटा यो सन्दर्भमा भन्नुपर्दा तत्कालै हामीले हाम्रो गाउँपालिकाले दुई दुई पटक उद्धारको क्रममा हाम्रो काठमाडौँ अथवा नेपालगञ्ज सुर्खेत लगायतका जिल्लाहरूबाट दुई पटक गरेर उद्धार गरिसकेको छ। त्यसमा जस अन्तर्गत हामीले
तपाईँहरूले जुन व्यवस्थापन राम्रो देख्नुभयो कि भने दैनिक रूपमा चेक जाँचको क्रम के भइरहेको छ गरिराख्नु भएको छ?
हामीले अघिल्लो पटकको एउटा त्यो क्वारेन्टाइनको अवस्थालाई एउटा समीक्षा गर्दै यसपटक हामीले क्वारेन्टाइनको सङ्ख्या बढाएका छौँ भने क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूको सङ्ख्या घटाएर राखेका छौँ। त्यसमा अब अघिल्लो पटक 14 मात्रै क्वारेन्टाइन थियो भने अहिले हामीसँग 21 क्वारेन्टाइन छ। 21 क्वारेन्टाइनमा टोटल 289 हाम्रो पुगेको छ, जसमा नेपालबाट आएका काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, कोलपुर, बाँके बर्दिया गरेर टोटल 231 छ भने 58 हाम्रो छिमेकी मुलुक भारतबाट आएका छन्। सबै जम्मा गरेर हाम्रो 289 अहिले क्वारेन्टाइनमा छ हाम्रो टोटल। त्यो भएर गत अघिल्लो पटकको जुन हामीले एउटा क्वारेन्टाइन जसरी अलि भद्रकोल भयो किनकि धेरै सङ्ख्यामा हाम्रो यहाँको तयारी पनि नभएको एउटा कोअर्डिनेट पनि नभएको कारणले गर्दाखेरि अलिक गाह्रो हुन पुगेको थियो भने यसपटक हामीले त्यो क्वारेन्टाइनको एउटा समीक्षालाई अगाल्दै अथवा त्यसको एउटा पाटापक्षलाई सुधार्दै हामीले क्वारेन्टाइन सङ्ख्या बढाएर क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूको सङ्ख्या कम बनाएर हामीले अलि
व्यवस्था मध्येको 21 मिलाउनु भएको छ। प्रत्येक वडामा चाहिँ कति रहेका छन् कि उहीमा बेड सङ्ख्या बनाएर त्यो वरपर सार्नु भएको छ कि के छ?
हामीले केही थपघट गरेका छौँ
वडाहरूमा कसरी बनिरहेका छन् क्वारेन्टाइन,
जसमा अब हामीले वार्ड नम्बर 1-6 वार्ड नम्बर 1-6 हामीले जम्मा क्वारेन्टाइन 21 बनाएका छौँ, जस अन्तर्गत वार्ड नम्बर 1 3 क्वारेन्टाइन रहेको छ। 2 हाम्रो एउटा गाउँकै सेरोफेरोमा 2 स्कुलमा छ भने एउटा क्वारेन्टाइन हाम्रो अलि हाम्रो वार्ड नम्बर 1 तर टाढा तितासेनमा रहेको छ भने वार्ड नम्बर 2 7 रहेका छन्। त्यस्तै वार्ड नम्बर 3 1 वार्ड नम्बर 4 2 वार्ड नम्बर 5 4 र वार्ड नम्बर 6 गरेर जम्मा 21 क्वारेन्टाइनमा हामीले राखेका छौँ।
सबै ठाउँतिर चेक जाँच भइरहेको,
सबै ठाउँमा रुटिङली हामीले चेक जाँच गरिराखेका छौँ र रुटिङ भन्दा बेगर पनि त्यस्तो बिरामीहरू भयो भने होइन केही समस्या आयो भने हामीले जतिखेर पनि चेक जाँच गरेका छौँ।
तिनीहरूको आइडेन्टिटी चेक पनि भयो भन्ने पनि छ, कतिजनालाई भयो र कतिजना बाँकी छन्?
हामीले विशेष त जो 14 नेपालबाट आएको 14 पुगिसकेको र भारतबाट आएको 21 पुगिसकेको व्यक्तिहरूलाई आरडिटी गरेर हामीले घर पठाएका छौँ र त्यस्तै अन्य पनि केही समस्या भएको व्यक्तिहरू होइन लामो खालको बिराम भएको व्यक्तिहरूलाई त्यस्तो व्यक्तिहरूलाई त्यस्तो समस्यालाई मध्यनजर गरेर आरडिटी गरेर हामीले सेल्फ होम क्वारेन्टाइनको रूपमा पनि पठाएका छौँ र हामीले विशेष त भारतबाट आएका व्यक्तिहरूलाई एउटा टार्गेट बनाएर हामीले 289 कुरा गऱ्यौँ, त्यसमा हाम्रो 70 अहिलेसम्म आरडिटी भइसकेको छ भने आज र भोलि गरेर हाम्रो लगभग 289 नै हामीले आरडिटी गर्नेछौँ र हाम्रो यो मूलत यो पिसिआरको निम्ति हामीले जुन हामीले उपलब्ध गर्दा बित्तिकै त्यसलाई समयमै स्वाब कलेक्सन गरेर जुन सम्बन्धित एउटा अस्पतालमा पुर्याउनु पर्ने हो त्यसको एउटा प्राविधिक समस्याको कारणले गर्दा
हामीसँग पिसिआर उपलब्ध छ।
हामीसँग हामीले 300
पिसिआर खाली हुने बित्तिकै हामीले चाहिँ सब सङ्कलन गर्छौँ कि अथवा दिन पुग्ने बित्तिकै
दिन त अब पुगिसकेको छ, अब 13-14 लगभग इन्डियाको पनि 18-19 त्यति पुगिसकेको छ। 2-3 उनीहरूको जो क्वारेन्टाइनको समय सकिएर हामीले उहाँहरूलाई घर पठाइसकेका छौँ, उनीहरूलाई अहिले हामीले आरडिटी टेस्ट गरेर पठाएका छौँ र 1 सेल्फ क्वारेन्टाइनको निम्ति पनि हामीले भनेका छौँ। हाम्रो पर्सितिर हाम्रो पिसिआरको स्वाब कलेक्सन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने हामी तयारी रहेको छ।
क्वारेन्टाइनमा आरडिटी गरेर त पठाइसक्नु भएको छ, 72 जिल्लामा फैलिएको छ तर सङ्क्रमित छन् छैन पिसिआरले मात्र देखाउँछ भन्ने पनि छ।
होइन अब एउटा इन्डिकेटर आरडिटी पनि हो. अहिले पछिल्लो एउटा समयमा आउँदाखेरि आरडिटी भन्दा पनि पिसिआर नै 100% एउटा विश्वासिलो हाम्रो एउटा इन्डिकेटरको रूपमा रहेको छ. र आरडिटी पनि एउटा यो कोरोना भाइरस एउटा पत्ता लगाउने एउटा इन्डिकेटर हो. त्यो भएर हामीले आरडिटी पनि गर्छौँ. अहिले हामीले पिसिआरको जुन रिजल्ट ननिस्किन्जेलसम्म, पिसिआरको निम्ति हामीले परीक्षण नगरिन्जेलसम्मको निम्ति एउटा इन्डिकेटरको रूपमा आरडिटी हामीले टेस्ट गरेका छौँ.
सङ्क्रमण भएको छैन खुसीको कुरा, यद्यपि त्यस्तो चाहिँ फैल्यो भने हाम्रो चाहिँ व्यवस्थापन के हुनसक्छ भोलि?
केस भेटियो भने हामीले योभन्दा पछिको कुराहरूमा हामीले उक्त व्यक्ति कहाँबाट आएको, नेपालबाट, भारतबाट, अनि कुन क्वारेन्टाइनको, कुन एउटा वार्डको हो, उसलाई एउटा टार्गेट बनाएर हामीले कन्ट्याक्ट ट्रेसिङको रूपमा त्यसपछि हामीले पछि थप परीक्षणको लागि हामीले कहाँ कोअर्डिनेट गर्नुपर्ने हो, हामीले के गर्नुपर्ने हो, त्यसपछि हामी अगाडि बढ्छौँ.
अब अर्को प्रसङ्गमा जाउँ. सुत्केरी भइसकेपछि गएको आर्थिक वर्ष 76-77 पछाडिको उनीहरूले चाहिँ सुत्केरी भत्ता पाइरहेका छन्, त्यसभन्दा अगाडिको चाहिँ पाइरहेको छैन भन्ने गुनासो पनि रहेको छ. त्यसको लागि पनि के हुनसक्छ?
प्रसुति अथवा सुत्केरी भएको सङ्ख्या कति छ त्यसलाई यकिन गरेर सबै फर्म फर्मेटहरू हामीले हेरेर,
त्यसभन्दा अगाडि फर्म फर्मेटहरूमा चाहिँ स्वास्थ्य चौकीको कमजोरी भएर चाहिँ नपाएको हुन् कि आउँदै नआएको कि कहाँबाट माग गर्नु पर्थ्यो?
योभन्दा पहिलाको बारेमा मलाई ठ्याक्कै सबै रूपमा त मलाई अब थाहा छैन, किनकि म पनि भर्खरै आएको कारणले गर्दाखेरि गत वर्षको फर्म फर्मेट नभएर हो या हामीसँग आएको जुन बजेटले नभ्याएर हो, हामीसँग थुप्रै हाम्रो जो प्रसुति भएको प्रसुति आमा अथवा सुत्केरी आमाहरूलाई अहिलेसम्म पनि अब त्यसको भुक्तानी गर्न सकेका छैनौँ. अब हामीले तत्कालै हामीले त्यसलाई यकिन गरेर ककसले पाएको छैन, कति सङ्ख्या छ, कुन स्वास्थ्य चौकीको कति छ, हामीले 1 नम्बरदेखि 6 नम्बर वार्डकै यकिन गरेर हामीसँग भएका जुन फर्म फर्मेटहरू अनि हामीसँग भएको रेकर्डहरूलाई हामीले हेरेर यकिन गरेर हामीले तत्कालै कार्यपालिकाबाट त्यसको विनियोजन बजेटलाई अनुमोदन गराएर हामी उहाँहरूलाई दिन्छौँ.
आशामा रहनुपर्छ अब त्यसो भने
एकदम उहाँहरूको जुन एउटा
के भन्दाखेरि 76 पछाडिको साउन पछाडिको अहिले पाइरहेका छन् तिनीहरूले, हामी त पायौँ भन्दाखेरि चाहिँ नपाएकाहरू त हामी त्योभन्दा अगाडिको हो भनेर पनि त्यो गाउँ
यो यस्तो हुन्छ. हामीले नर्मल रूपमा बाहिरी रूपमा हेर्दाखेरि पहिलेको पाएर पछि पाउनुपर्ने हो, तर जुन हाम्रो एउटा अबको हिसाबले आर्थिक वर्षको जो लेखाजोखा हुन्छ, आर्थिक वर्षको एउटा हाम्रो जो बजेट विनियोजन हुन्छ, जुन वर्षको बजेट विनियोजन हो त्यो वर्षको पहिलो प्रायोरिटी हुन्छ. त्यसपछि छुटेको छुटपुट जो गत वर्षको यो वर्ष हामीले स्रोत भर्नाको रूपमा हामीले त्यसको पूर्ति गर्ने गर्छौँ. त्यसो भएको कारणले गर्दाखेरि हामीसँग जुन 76-77 पहिलो चौमासिक र दोस्रो चौमासिकको हामीले त्यो जुन दिनुपर्ने रकम हो हामीले त्यसको भुक्तानी गरिसकेका छौँ. र अब हामी लगभग अब तेस्रो चौमासिकको पनि अन्तिमतिर आइसकेका छौँ र हामी लगत्तै अब तेस्रो चौमासिकको पनि भुक्तानी गर्छौँ,
वितरण
गर्छौँ. र यदि यो तेस्रो चौमासिकसम्म पनि यो वर्षको हाम्रो छुट्याइएको जुन रकम छ त्यो रकमले पुगेन भने आउँदो वर्षमा फेरि स्रोत भर्नाको रूपमा हामीले फेरि पनि उनीहरूको जुन एउटा रकम हो हामीले उनीहरूलाई भुक्तानी गर्नुपर्ने हुन्छ. त्यसैले जाँदो वर्ष जुन 75-76 जो आवको जो बाँकी छ सबै सङ्ख्यालाई हामीले यकिन गरेर हामी त्यो भुक्तानी गर्ने क्रममा छौँ.
अनि तपाईँ स्वास्थ्य संयोजक भएकै कारणले बजेट गाउँपालिकाको 1 करोड बराबरभन्दा पनि बढी पनि विनियोजित हुन्छ स्वास्थ्यमा. अनि यो फ्रिज पनि नजानु, सेवाग्राहीले चाहिँ सेवा पनि पाउन तपाईँसँग चाहिँ यसरी जानुपर्छ भन्ने सूत्र के छ?
अब यो प्रत्येक कार्यक्रमको आफ्नै ढाँचा हुन्छ, आफ्नै एउटा शीर्षक हुन्छ. सबै रकमलाई होइन, जुन सशस्त्रतर्फको जस्ताको तस्तै हामीले जुन कार्यक्रमको त्यो
समय पनि जान लाग्यो.
अहिले त अब यो साल मात्रै हाम्रो यो गाउँपालिकाको मात्रै नभएर विश्वभरि, नेपालभरिदेखि लिएर विश्वभरिमै अहिले अब देश एकदम आक्रान्त छ. अहिले सबै देश नै त्यही एउटा कोरोना भाइरसको एउटा पछि हामी लाग्नुपर्ने भएको छ. त्यसको कारणले गर्दाखेरि हाम्रा जो नियमित हुनपर्ने कार्यक्रमहरू हामीले गर्न सकेका छैनौँ, किनकि लकडाउनको समयमा थुप्रै सङ्ख्याहरू जम्मा गरेर कार्यक्रम सञ्चालन गर्न नसकिने. र मुख्य त हाम्रो अहिलेको समस्या भनेको कोरोना भाइरस.
कोरोना भाइरस हामी चिम्म गरेर सम्झौँ, कोरोना भाइरस सुन्नेमा झारौँ छैन, त्यो समयमा तपाईँको सूत्र प्रयोग गरेर हामीले चाहिँ विनियोजित खेर पनि नजाने सेवाग्राही चाहिँ पूर्ण रूपमा सेवा पाउने कसरी हुन्छ?
त्यसो हाम्रो वार्षिकी योजना हुन्छ, पहिलो चौमासिकमा कुन कुन कार्यक्रमहरू सिद्ध्याउने, दोस्रो चौमासिकमा कुन कुन कार्यक्रमहरू सिद्ध्याउने र तेस्रो चौमासिक हुँदै वार्षिक रूपमा हामीले कसरी एउटा कार्यक्रमहरू सम्पन्न गर्ने, सिजनल कार्यक्रमहरू छ होइन, जुन कार्यक्रम जतिखेर गर्नुपर्ने हो त्यो टाइममा हामीले एउटा रुटिनली गर्नुपर्ने हुन्छ। तर हाम्रो यो हाम्रो गाउँपालिकाको अहिले योभन्दा कोरोना भाइरसभन्दा पहिला एउटा समायोजनको एउटा खिचातानीले अथवा समायोजनको एउटा कारणले गर्दाखेरि अब यता भएको कर्मचारी बाहिर जाने, बाहिरको कर्मचारी यता आउने भएको कारणले गर्दाखेरि अवश्य पनि कार्यक्रमहरू पहिलो चौमासिक र दोस्रो चौमासिक कार्यक्रमहरू हामीले नियमित केही कार्यक्रमहरू गरे पनि केही कार्यक्रमहरू हामी गर्न सकेका छैनौँ। र हुँदाहुँदा तेस्रो चौमासिक आउँदा पनि तेस्रो चौमासिकको अवधिभर नै कोभिड-19 जो कोरोना भाइरसको कारणले गर्दाखेरि अहिले पनि हामीले तिनी कार्यक्रमहरू सञ्चालन गर्न सकेका छैनौँ। र हामीले यदि यो कोभिड-19 एउटालाई हामीले केही व्यवस्थित गर्न सक्यौँ र जिरो लेभलमा झार्न सक्यौँ भने हामीले गर्न सक्ने कार्यक्रमहरू गर्छौँ।
रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताले के भन्नु,
यस कोरोना सङ्क्रमण रोकथाम अभियानलाई हामी सबैले एकजुट एकमुट भयौँ भने अवश्य पनि यसलाई नामुल पार्न सकिन्छ, यही भन्न चाहन्छु म।
समयको बावजुद पनि समय दिइदिनु भयो, धेरै धेरै धन्यवाद
छ। हस् हजुरलाई पनि धन्यवाद।
यी र यस्तै कुराकानी गर्दा गर्दै आजको लागि भने कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिविधिको समय सकिएको छ। समय सकिएसँगै हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। कार्यक्रममा आज हामीले स्वास्थ्य र गाउँपालिकाको प्रसङ्ग समेट